यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने मन्त्री परिषदको निर्णय। सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2080 प्रतिनिधि सभाबाट बहुमतले पारित। विपदजन्य प्रकोप व्यवस्थापनका लागि सबै राजनैतिक दल सम्मिलित साझा मंच बनाउनु पर्ने उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेको भनाई। र इजरायली सेनाले मध्य गाजा स्थित एक विद्यालयमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा 35 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2080 पारित गरेको छ। आजको बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2080 सभाको बहुमतले पारित गरेको हो। यसैगरी बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक 2080 र विनियोजन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै अर्थमन्त्री पुनले प्राथमिकता निर्धारण गरेर आन्तरिक र बाह्य लगानी प्रवर्धन गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री पुनले अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्व बढ़ाउने, रोजगारी सृजना गर्ने कार्यक्रम सहित विनियोजन विधेयक ल्याइएको भन्नुहुँदै यसले आर्थिक समृद्धि हासिल गर्दै समाजवादको बाटो तय गर्ने पनि बताउनुभयो। यस्तै बैठकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए को स्थापनासँग सम्बन्धित सम्झौता प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो। छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै मन्त्री बस्नेतले उक्त सम्झौतामा हस्ताक्षर गर्दा राष्ट्रिय हितलाई ध्यान दिइएको स्पष्ट पार्नुभयो। मन्त्री बस्नेतले सम्झौता आर्थिक प्राविधिक हस्तान्तरण र स्वच्छ ऊर्जाका दृष्टिले समेत राष्ट्रिय हितमा रहेको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बाढ़ी, पहिरो, डुबान लगायतका विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण, सड़क स्तर उन्नति, पूर्वाधार विकास लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले सहकारी अपचलन सम्बन्धमा संसदीय छानबिन समितिले निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले सगरमाथा क्षेत्रमा बाह्य पर्यटक जाने वातावरण बनाउन लुक्ला विमानस्थलको स्तर उन्नति गरिनुपर्ने, जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन थालेकाले विपदहरूको सामना गर्न गृह प्रशासनलाई तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै निर्माण सम्पन्न गर्न, लागू औषध दुर्व्यसन रोक्न र अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन भारत जानुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको संचार मन्त्री शर्माले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकमा मनसून शुरू भएपछि उत्पन्न हुन सक्ने विषम परिस्थितिसँग जुझ्न सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्ने बारे समेत छलफल भएको मन्त्री शर्माले बताउनुभयो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने समिट अफ द फ्यूचर सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्नुभएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटरेसको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमल सिन्हाले जानकारी दिनुभयो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको समेत जानकारी गराउनुभयो। भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि सिंगरले संयुक्त राष्ट्रसंघको विश्व शान्ति अभियानमा नेपालले महत्वपूर्ण सहयोग गर्दै आएको र पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग लिनुपर्ने बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपदजन्य प्रकोप व्यवस्थापनका लागि सबै राजनैतिक दल सम्मिलित साझा मञ्च बनाउनु पर्ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा राजनैतिक दलसँगको अन्तर्क्रियामा उपप्रधानमन्त्री लामिछानेले संकटको समयमा नेपालका राजनैतिक दलहरू सधैँ एकताबद्ध भएर लागेको स्मरण गर्नुहुँदै विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि पनि सबै दल सम्मिलित साझा मञ्च बनाउनु पर्नेमा जोड़ दिनुभयो। उपप्रधानमन्त्री लामिछानेले विपदको समयमा राहत र उद्धारमा खटिन सक्ने तालिम प्राप्त जनशक्तिको नाम उपलब्ध गराउन पनि सबै राजनैतिक दललाई आग्रह गर्नुभयो। अन्तर्क्रियामा सहभागी राजनैतिक दलका प्रतिनिधिले विपद व्यवस्थापनमा सरकारलाई सहयोग गर्न आफूहरू सधैँ तयार रहेको भन्दै सरकारले विगतका कमी कमजोरीलाई सुधार गरी विपद व्यवस्थापनलाई चुस्त र समय सापेक्ष बनाउनु पर्नेमा जोड़ दिनुभयो। अन्तर्क्रियामा नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी लगायतका दलको प्रतिनिधिको उपस्थिति रहेको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2075 कार्यान्वयनका विषयमा तत्कालीन आयोगका पदाधिकारीसँग छलफल गरेको छ। मन्त्रालयमा आज भएको छलफलमा शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पत्रसहित प्रतिवेदन दिनुभएकाले समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने बताउनुभयो। छलफलमा पूर्व शिक्षा मन्त्री द्वय गिरिराजमणि पोखरेल र डाक्टर गंगालाल तुलाधरले शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले नै पहल गर्नुपर्ने र त्यसमा सबैको साथ रहने बताउनुभयो। खानेपानी मन्त्री राजेन्द्र कुमार राईले स्वच्छ खानेपानी सबै नागरिकको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। गणतन्त्र यताका पूर्वाधार विकास सम्बन्धी राष्ट्रिय समाचार समिति राक्षसले आयोजना गरेको राक्षस तस्विर प्रदर्शनीको आज अवलोकनका क्रममा मन्त्री राईले स्थानीय प्रदेश र संघीय गरी तीनै तहका सरकारले देशभर खानेपानीको समस्या हल गर्न संयुक्त रूपमा छलफल तथा निष्कर्ष निकाल्न लागि परेको जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुनीले वातावरण संरक्षणका लागि पर्याप्त बजेट विनियोजन हुने नगरेको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको आजको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 को कार्यान्वयन मापनमा प्रतिवेदन 2080 का सुझाव सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँगको छलफलमा मन्त्री शाहले विकाससँगै वातावरण संरक्षणमा बजेटको पर्याप्त व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। तराई मधेशका जिल्लामा पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज वट सावित्री पर्व मनाइएको छ। प्रत्येक वर्षको ज्येष्ठ कृष्ण पक्षको औंसी तिथिका दिन मनाइने वट सावित्री अर्थात बस राहित पर्वमा विवाहिता महिलाहरू दिनभरि निराहार बसी पतिको दीर्घायुको कामना गर्दै नैवेद्य पूजा सामग्री सहित वरको रूखमुनि ब्रह्मा विष्णु र रूद्र सहितका देवताको पूजा अर्चना गर्ने गर्दछन्। नेकपा माओवादी केन्द्रको समाज कल्याण विभागले सामाजिक न्याय सुशासन र समृद्धिको अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्ता माझ वृहत्तर अन्तर्क्रिया एवं भेला गर्ने भएको छ। भोलि र पर्सी काठमाडौँमा आयोजना गरिने भेलामा देशभरबाट 300 भन्दा बढ़ी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाड़ीले जानकारी दिनुभयो। इजरायलले मध्य गाजास्थित एक विद्यालयमा क्षेपास्त्र प्रहार गर्दा कम्तीमा 35 जनाको मृत्यु भएको छ। इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा संयुक्त राष्ट्र संघद्वारा निर्मित एक विद्यालयमा 2 क्षेपास्त्र प्रहार गरेको थियो। सेनाले त्यस विद्यालयमा 20-30 हमास विद्रोही लुकेर बसेका र तिनीहरूको आक्रमणमा मृत्यु भएको जनाएको छ। संयुक्त राष्ट्र संघको प्यालेस्टिनी शरणार्थी हेर्ने समितिले भने आफ्ना विद्यालयमा भएको घटनालाई भयावहको संज्ञा दिएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रतिनिधि मण्डलबीच कोषले नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने बारेमा छलफल भएको छ। बिहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन र अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया प्रशान्त डिभिजन अन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डाक्टर टीडियान किण्डा नेतृत्वको टोलीबीच भएको भेटमा कर्जा सुविधा उपलब्ध गराउने बारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा 2078 पुसमा नेपाललाई 4 वर्षभित्र 39,88,00,000 अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो, जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ता बापत 42 मिलियन अमेरिकी डलर अर्थात 5,59,00,000,000 नेपाली रूपियाँ प्राप्त हुन बाँकी रहेको छ। भेटमा अर्थमन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। यस्तै भेटमा मुद्रा कोषका डाक्टर किण्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने बताउनुभयो। सरकारले बिहिबारदेखि अनलाइन प्रणालीबाट वैदेशिक रोजगार सम्बन्धी मागपत्रको प्रमाणीकरण गर्न थालेको छ। कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले अनलाइन सेवाको शुभारम्भ गर्नुहुँदै पहिलो चरणमा यूएईमा रहेको नेपाली राजदूतावासबाट अनलाइन सेवा शुरू गरिएको र अन्य देशमा क्रमशः सञ्चालन गरिदै जाने बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले उक्त सेवा कार्यान्वयनमा आएपछि सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोगमा अनलाइनबाट आवेदन गर्ने र त्यो आवेदन स्वीकृत भएपछि मात्रै राजस्व रकम भुक्तानी हुने पनि जानकारी दिनुभयो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अनलाइनबाट मागपत्रको प्रमाणीकरणले श्रमिकको हकहित र रोजगारदाता कम्पनीहरूको नियन्त्रण र सहजीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। त्यस अवसरमा कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाश मणि पौडेलले अनलाइन सेवाको शुरूआतले स्रोत साधन समयको बचत हुनुसँगै सेवाको गुणस्तर बढ्ने बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
फिफा विश्वकप 2026 अन्तर्गतको छनौट खेलमा नेपालले आज युएईको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बेलुका 9:45 बजे साउदी अरबको दमाम शहर स्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियममा शुरू हुनेछ। एसियाली फुटबल महासंघ एएफसीले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दोस्रो रंगशालामा विश्वकप छनौटका खेल हुन अयोग्य जनाउँदै न्यूट्रल भेन्यू तय गर्न इन्फालाई पत्रचार गरेपछि अन्तिममा दुवै खेल साउदी अरबमा खेल्ने भएको हो। नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो। नेपाल र यमन बीचको खेल पनि सोही स्टेडियममा हुँदैछ। सोमो एजमा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो। नेपाल युएसँग 4-0 र यमनसँग 2-0 पराजित भएको थियो। त्यस्तै नेपालले बहरानसँगको पहिलो खेल 5-0 र दोस्रो खेल 3-0 गुमाएको थियो। हेल्प नेपाल स्पोर्ट क्लबले प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीगमा पुरूषतर्फ हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लब विरूद्ध 3-0 सोझो सेटमा जित निकालेको छ। अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको राखेपको कवर हलमा बिहिबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई 3-1 पराजित गरेको हो। पाँचौं जितसँगै हेल्प नेपालको 6 खेलबाट 17 अङ्क छ। यसअघि ब्रानीकण्ठ कोशी सुदूरपश्चिम एपीएफलाई समान 3-0 सेटमा हराएको हेल्प नेपाल गण्डकीसँग 3-2 सेटमा पराजित भएको थियो। पहिलो पराजय बेहोरेको पुलिसको समान खेलबाट 14 अङ्क छ। यसअघि पुलिसले सुदूरपश्चिम प्रणालीकण्ठ र कोशीलाई समान 3-0 एपीएफलाई 3-2 तथा आर्मीलाई 3-1 सेटमा हराएको थियो। यसै गरी महिलातर्फ बिहिबार नै सम्पन्न खेलमा न्यू डायमण्डले करानीलाई 3-0 र एभरेस्टले एपीएफलाई 3-2 सेटमा पराजित गरे। आईसीसी टी20 विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी शुरूआत गरेको छ। 20 राउण्डमा व्यवहार भएको खेलमा अस्ट्रेलियाले एसोसिएट राष्ट्र ओमनलाई 39 रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको 165 रनको लक्ष्य पछ्याएको ओमनले निर्धारित ओभरमा 9 विकेट गुमाएर 125 रन बनाए। टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा 5 विकेट गुमाएर 164 रन बनाएको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने साथै कोशी बागमती र गण्डकी बाहेक अन्य प्रदेशका 1-2 स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने मन्त्री परिषदको निर्णय। सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2080 प्रतिनिधि सभाबाट बहुमतले पारित। विपदजन्य प्रकोप व्यवस्थापनका लागि सबै राजनैतिक दल सम्मिलित साझा मञ्च बनाउनु पर्ने उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेको भनाई र इजरायली सेनाले मध्य गाजा स्थित एक विद्यालयमा क्षेपास्त्र प्रहार गर्दा कम्तीमा 35 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।